घर और घराना।
अजीज सामिंग प्रोग्राम घर और घराना लेकर हाजिर खिदमत हैं। अब्बास सैयद का सलाम कबूल फरमाए। सामिन, आज के प्रोग्राम का आगाज रसूल अकरम हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम की इस हदीस मुबारक से करते हैं, जिसमें आप इरशाद फरमाते हैं, खुदावंद आलम के यहाँ उस घर से ज्यादा महबूब और पसंदीदा चीज और कोई नहीं जिसमें एक आबाद और शाद इज़दिवाजी जिंदगी मौजूद होती है। समीन, आपने ये जुमला जरूर सुना होगा कि लोगों की जाहिरी जिंदगी से अपनी बातनी जिंदगी का मुवाजना न करो। इस मफहूम को समझने के लिए एक मिसाल की जरूरत है। मसलन, आपके घर में कोई मेहमान आने वाला है, आप उसके लिए अपने घर में खूब सफाई सुथराई करते हैं, हर जगह को साफ करते और पूरे घर की तरतीब दुरुस्त करते हैं। अब जब मेहमान आता है तो हर चीज को साफ सुथरा और मुनज्जम देखकर ये समझ लेता है कि इस घर में गोया हमेशा यही सूरत हाल रहती है और उसके अपने घर में सफाई वगैरह का इस तरह ख्याल नहीं रखा जाता। लिहाजा वो अपने घर का इस घर से मवाजना करके अपने बीवी बच्चों को कोसना शुरू कर देता है कि वो गंदे हैं और सफाई का ख्याल नहीं रखते, हालांकि उसने इस घर को आम हालात में नहीं देखा होता और यूं लोगों के जाहिर को अपने बातिन से मवाजना करने की गलती करने लगता है। आम इंसान भी ऐसे होते हैं, वो बजाय सज धज कर आपके सामने आते हैं, उनका बातिन हालांकि इतना साफ सुथरा नहीं होता। हम जो देखते हैं वो जाहिर होता है, हमें इसके बातिन की खबर नहीं होती। हमसर और जोजा के हवाले से भी हमें दूसरों के जाहिर से अपनी जोजा का मवाजना नहीं करना चाहिए। मुमकिन है उसका जाहिर बेहतर हो लेकिन बातिन खराब, लिहाजा हमें अपनी जोजा और हमसर का किसी दूसरे की अहलिया और जोजा से हरगिज मुवाजना नहीं करना चाहिए, बल्कि अपने इंतखाब और अपनी जोजा पर एतमाद करते हुए उसका एहतराम करना चाहिए। अपनी शरीके हयात को अहमियत देना चाहिए और उनसे मुख्तलिफ औकात में मोहब्बत और उल्फत का इजहार करते रहना चाहिए। जोजा और शरीक हयात के हवाले से दूसरे से मुवाजना करना ना मर्द के लिए बेहतर है ना औरत के लिए। मियां बीवी को अपने रिश्ते ताल्लुक पर एतमाद करना चाहिए, क्योंकि अगर मर्द किसी दूसरे मर्द की औरत से अपनी जोजा का मुवाजना करेगा तो मियां बीवी के दरमियान ताल्लुकात में सर्द मेहरी आ सकती है। इसी तरह अगर कोई औरत किसी दूसरी औरत के शोहर से अपने शोहर का मुवाजना करेगी तो खानदान का ढांचा और मर्द का इक्तदार बुरी तरह मुतासर होने लगेगा। हमें अपनी उंगलियों के पोरों पर निगाह करनी चाहिए, हमारी हर उंगली का निशान और फिंगरप्रिंट दूसरे से जुदा और अलग है। जिस तरह एक उंगली के निशानात दूसरे से नहीं मिलते, इसी तरह एक मर्द या औरत की आदात और फजाइल किसी दूसरे मर्द या औरत से हरगिज नहीं मिलते। हम आदात और फजाइल के तफावत को मानते हैं तो हमें अपने शरीके सफर में मौजूद खसूसियात को भी इसी तनाजुर में देखने की जरूरत है। क्या हमारी निगाह कभी अनवाव अकसाम के फूलों और उनके रंगों पर पड़ी है? क्या ये तनवो और तफावत जीबाई और खूबसूरती में इजाफे का बायस नहीं? इंसान की तबीयतों और खसूसियात में तनवो और तफावत भी इंसानी मुआशरे को खूबसूरत बनाता है। जिस तरह मर्द हजरात अपने हम उम्रों के साथ अगर अपना मवाजना करें तो दोस्तों और रिश्तेदारों के दरमियान कितना तफावत और तनवो नजर आएगा। औरतें भी इस कायदे से खारिज नहीं हैं। जब एक शोहर अपनी बीवी का किसी दूसरी औरत से मवाजना करता है तो गोया ये कह रहा होता है कि तुम मुझे कबूल नहीं हो और दूसरी औरत तुमसे बेहतर है। यहां से मियाँ बीवी में इख्तलाफ की खलीज पैदा होना शुरू हो जाती है और खानदान का शिराजा बिखरने का अमल शुरू हो जाता है। सामिन, प्रोग्राम के इस हिस्से में हम रहबरे इंकिलाब इस्लामी हजरत आयतुल्लाह अल उज़्मा सईद अली खमनाई के चंद इरशादात आपकी खिदमत में पेश करते हैं। रहबरे इंकिलाब इस्लामी फरमाते हैं, مغربی معاشروں کے مقابلے میں الحمدللہ ہمارا خاندانی نظام اور ہمارے خاندانی نظام میں خاندانی رشتے اور تعلق بہت مضبوط اور مستحکم ہیں۔ خاندان کے افراد میں صمیمیت، صفا، محبت، الفت و مہربانی موجود ہے۔ بیوی شوہر سے محبت کرتی ہے، میاں بیوی دونوں ایک دوسرے کو دل سے چاہتے ہیں، عشق و محبت کی زندگی گزارتے ہیں۔ دوسرے معاشروں میں یہ خلوص اور محبت ناپید یا کم ہے، ہمارے ملک ایران میں یہ خلوص اور محبت بہت زیادہ ہے۔ سامن، گزشتہ پروگرام میں ہم نے عرض کیا تھا کہ ایک اچھے خاندان کی بنیادی صفات میں سے ایک خاندان کا مذہبی اور دیندار ہونا ہے۔ بعض سماجی ماہرین اس خصوصیت کو تاریخ سے جوڑتے ہیں۔ اس کی مثال حضرت آدم و حوا سے دی جاتی ہے۔ خداوند عالم نے ان دو ہستیوں کو خاندان کی تشکیل کے لیے خلق کیا اور ان کے درمیان پائی جانے والی محبت اور انس کو خاندان کا مستحکم ستون قرار دیا۔ تاریخی حوالوں میں ملتا ہے کہ جب حضرت آدم خلق ہوئے تو انہوں نے خداوند عالم سے سوال کیا، یہ کس کی نگاہ ہے جو میرے لیے انس و محبت کا باعث بن رہی ہے؟ خداوند عالم نے فرمایا، یہ حوا ہے، کیا تم چاہتے ہو کہ تمہارے ساتھ رہے اور تمہارے لیے انس و محبت کا باعث بنے، تم سے بات کرے، تمہاری باتیں سنے اور تمہاری تابع فرمان رہے؟ حضرت آدم نے جواب دیا، جب تک زندہ ہوں تیرا شکر بجا لاتا رہوں گا۔ بس خداوند عالم نے فرمایا، مجھ سے حوا سے شادی کی خواہش کا اظہار کرو، کیونکہ اس میں تمہارا ہمسفر بننے کی صلاحیت موجود ہے۔ بس حضرت آدم نے عرض کیا، میں حوا سے شادی کا خواہش مند ہوں، خدایا تمہاری رضا کس میں ہے؟ خداوند عالم نے فرمایا، میری رضا اس میں ہے کہ تم اسے میری دینی تعلیمات سکھاؤ۔ یہاں پر قابل غور نقطہ یہ ہے کہ جس چیز نے حضرت آدم کو متوجہ کیا وہ حضرت حوا کی محبت اور الفت کی نگاہ تھی، اور حضرت آدم بھی اس کے مجذوب ہو گئے۔ خداوند عالم نے بھی اس مہر و محبت کو دونوں کی قربت کا باعث قرار دیا۔ عطوفت و محبت کا جذبہ شہوانی غریزے اور خواہش سے پہلے ہوتا ہے۔ یہی وجہ ہے کہ اسلام میں شادی اور ازدواج کے مسئلے کو جنسی غریزے اور خواہش سے زیادہ باہمی مہر و محبت اور سکون پر استوار قرار دیا ہے۔ ازدواج کے بعد حضرت آدم نے حضرت حوا کو مخاطب کر کے کہا، میری طرف آؤ اور میری طرف نگاہ کرو۔ حوا نے حضرت آدم سے کہا، آپ میری طرف رخ کریں۔ خداوند عالم نے فرمایا، اے آدم اپنی جگہ سے اٹھو اور حوا کی طرف جاؤ، اور یہی مرد کی طرف سے عورت کی طرف رغبت کی واضح دلیل ہے۔ حالانکہ خداوند عالم نے عورت اور مرد کو برابر اور ایک ہی گوہر سے تشکیل دیا ہے، اور ان کی پیدائش کے حوالے سے خداوند عالم کسی طرح کے فرق اور امتیاز کا قائل نہیں ہے۔ قرآن پاک میں سورہ اعراف کی آیت نمبر 189 میں ارشاد ہوتا ہے، وہی خدا ہے جس نے تم سب کو ایک نفس سے پیدا کیا ہے اور پھر اسی سے اس کا جوڑا بنایا ہے تاکہ اس سے سکون حاصل ہو۔ حضرت آدم و حوا کی زندگی اچھے اور برے دونوں حادثات کا باعث بنی۔ حضرت آدم و حوا شیطان کے ورغلانے پر شجر ممنوع کا پھل کھا بیٹھے، جس کی وجہ سے انہیں جنت سے نکلنا پڑا۔ اس کے بعد جب وہ دنیا میں تشریف لائے تو یہاں پر انسانی زندگی کے خاندانی نظام کا باقاعدہ آغاز ہوا۔ دونوں کے ہاں بچوں کی پیدائش ہوئی اور یہاں سے خاندانی نظام آگے چلا۔ اس کے بعد حابیل اور قابیل کا واقعہ پیش آتا ہے اور انسانی تاریخ کا سفر جاری رہتا ہے۔ ایران کے معروف ماہر سماجیات ڈاکٹر آرامکی کا کہنا ہے، خاندان کی تاریخ ایک طویل تاریخی سلسلہ ہے، خاندان تاریخ ساز بھی ہے اور بہت سے واقعات کا باعث بھی۔ ایران کے خاندانی نظام میں دینداری کا ایک قدیم ماضی ہے، جس نے اس علاقے کے خاندانی نظام کو ایک مخصوص ڈھانچہ اور شکل دی ہے۔ انسان کی پہچان اس کا خاندان ہے، اس کا نام، اس کے باپ کا نام، اس کے خاندان کا ماضی، یہ سب ایک انسان کی شناخت اور پہچان قرار پاتے ہیں۔ ایران میں خاندان کی اس حیثیت کو محفوظ رکھا گیا ہے۔ اس علاقے میں کئی تبدیلیاں آئیں لیکن خاندانی نظام اسی طرح آگے بڑھتا رہا۔ آج کے دور میں ماڈرنزم اور بیرونی کلچر نے بعض صفات اور اقدار کو کمزور ضرور کیا، لیکن اب بھی خاندان کی بنیادی اقدار پہلے کی طرح پھل پھول رہی ہیں۔ خاندان میں مرد اور عورت کے حوالے سے جو ذمہ داریاں ماضی میں تھیں آج بھی کافی حد تک ان کا خیال رکھا جاتا ہے، ان میں بعض اقدار کی حفاظت کو تو دینی فریضہ سمجھ کر بھی ادا کیا جاتا ہے۔ شریک حیات کے ساتھ تعلقات کے حوالے سے کئی باریک اور ظریف نکات موجود ہیں جن کا خیال رکھنے سے ازدواجی زندگی اور شوہر اور بیوی کے درمیان تعلقات کو مضبوط رکھا جا سکتا ہے۔ عورت اور مرد اگر دونوں ملازمت پیشہ ہوں تو باہمی روابط کو مضبوط رکھنے کے لیے زیادہ حساسیت اور باریک بینی کی ضرورت ہے۔ دونوں ایک دوسرے کی مشکلات اور مصروفیات کو سامنے رکھ کر نہ صرف ایک دوسرے کی حوصلہ افزائی کریں بلکہ مہر و محبت کے اظہار سے ایک دوسرے کے لیے باعث آرام و سکون بھی بنے۔ مردوں کی اجتماعی زندگی کی اپنی مشکلات ہیں، وہ بیرونی رویوں اور کام کی فراوانی کی وجہ سے اپنی زوجہ سے سکون اور مہر و محبت کے طالب رہتے ہیں، انہیں گھر کا پرسکون ماحول تمام بیرونی مشکلات پر قابو پانے میں مؤثر واقع ہوتا ہے۔ اس طرح ایک بیوی کو عورت ہونے کے ناطے جن بحرانوں اور معاشرے میں آنے والے تلاطم خیز واقعات و حالات کا سامنا رہتا ہے، اس میں مرد کی شرکت اور حوصلہ افزائی اکثیر کا کام کرتی ہے۔ عورت چاہے گھر کے کام کاج میں مشغول ہو یا ملازمت پیشہ ہو، اسے آرام، سکون، سہولت اور ایک مرد پر تکیہ اور بھروسہ کرنے کی خواہش رہتی ہے، اسے ایک مطمئن سہارے کی اشد ضرورت رہتی ہے۔ بس گھر کا ماحول ایسا ہونا چاہیے جو میاں اور بیوی دونوں کے لیے باعث آرام و سکون ہو اور دونوں مطمئن اور پرسکون زندگی گزار سکیں۔